यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्न शुरूमा प्रमुख समाचार। चैत 13 गते भित्र नवनिर्वाचित सांसदको शपथ ग्रहण गराउने संघीय संसद सचिवालयको तयारी। संघीय संसदको पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आफ्ना सांसदलाई अभिमुखीकरण। जेन्जी आन्दोलनका कारण भएको क्षतिको पुननिर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। र श्रीलंकामा इन्धन बचत गर्ने उद्देश्यले सातामा तीन दिन सार्वजनिक विदा दिने सरकारको निर्णय।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेट असफ गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। संघीय संसद सचिवालयले चैत 13 गते भित्र नवनिर्वाचित सदस्यको शपथ ग्रहण गराउने आन्तरिक तयारी गरेको छ। निर्वाचन आयोगले भोलि निर्वाचन परिणाम सम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेको छ। आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथ ग्रहण गराउने तयारी भइरहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। संविधान बमोजिम प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुअघि नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यले शपथ ग्रहण गर्नुपर्ने हुन्छ। संवैधानिक कानूनका जानकार एवं विज्ञले सांसदको शपथ ग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्त हुनुपर्ने सुझाव दिँदै आउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदैमा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यले सांसदको हैसियत प्राप्त नगर्ने वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त घिमालीले बताउनुभयो। उहाँले शपथ ग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ़ाउनु पर्ने बताउनुभयो। संघीय संसद सचिवालयको आन्तरिक तयारी र कानूनविदको सुझाव बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत 13 गते पछि मात्रै सम्भव हुने देखिएको छ। संविधानको धारा 76(1) बमोजिम अबको प्रधानमन्त्री नियुक्त हुनुहुनेछ। सो धाराले राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्री परिषदको गठन हुने व्यवस्था गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि हिजोदेखि अभिमुखीकरण शुरू गरेको छ। अभिमुखीकरण आज पनि जारी रहनेछ। ललितपुरको ग्वारकोमा शुरू भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रासोपाका उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो। उपसभापति अर्यालले नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यक रहेको बताउनुहुँदै लामो समयदेखि देशको बागडोर सम्हालेका राजनैतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको र यसले पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको बताउनुभयो। पार्टीका अर्का उपसभापति डाक्टर सोडी मुवागले 48% मतका साथ प्राप्त गरेको झण्डै द्वितीयी बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। उपसभापति डाक्टर वाग्ले 2015 सालपछिको ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन आफ्नै सरकारले गरेका गलत कार्यको प्रतिरोध गर्न आग्रह गर्नुभयो। दुई दिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा 182 सीट हासिल गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाललाई मिलेको सफलताप्रति चिनिया कम्युनिष्ट पार्टी सीपीसीले बधाई तथा शुभकामना व्यक्त गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको बधाई सन्देशमा रासोपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपाल बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरिएको रासोपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जानकारी दिनुभयो। सीपीसीले रासोपासँग विभिन्न क्षेत्रमा अनुभव आदान प्रदान, आपसी सिकाई तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खनालले बताउनुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दुई तिहाई बहुमतसहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा शासकीय शैलीमा सुधार गर्दै मुलुकमा सुशासन कायम गर्ने उल्लेख गरेको छ। नयाँ सरकारले शासकीय शैलीमा सुधार गर्दै सुशासनतर्फ मुलुकलाई अघि बढ़ाउन विज्ञहरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको यो रिपोर्ट।
निर्वाचनबाट जनताले देशमा उथलपुथल पूर्ण परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष एकल सरकार चलाउने जनादेश दिएका छन्। रासोपाले पाएको झण्डै दुई तिहाई मतमा नागरिकको उर्लदो आकांक्षा प्रतिविम्बित भएको छ। त्यसैले पनि अब बन्ने सरकारलाई यो वा त्यो बहानामा जनताका आकांक्षाहरूमाथि तुषारापात गर्ने छूट भने छैन। अब यहाँनिर प्रश्न उठ्न सक्छ, अब बन्ने रासोपाको एकल सरकारलाई निर्वाचन अघि घोषणा गरेको वाचापत्रमा भनिए जस्तै मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य, सुशासन कायम, छिटो छरितो सार्वजनिक सेवा लगायतका काम गर्न कति सहज छ त? सरकारले जनताले चाहे अनुसारको परिवर्तन गर्नका लागि कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने जस्तोसुकै सरकार आए पनि सफल हुन नसक्ने विज्ञहरूको धारणा छ। कर्मचारीतन्त्रलाई राजनीतिज्ञहरूले घरभित्रका विपक्षीको रूपमा हेर्ने धारणामा परिवर्तन हुन जरूरी रहेको र सरकारले यो संयन्त्रलाई विश्वास गरेर कर्मचारीलाई आवश्यक नीतिगत मार्गदर्शन गर्न सक्दा सुशासनको दिशामा अघि बढ़न सकिने विज्ञहरू बताउनुहुन्छ। जनादेश प्राप्त राजनीतिक नेतृत्व परिवर्तनको प्रायोजक हुने भएकाले सरकार हाँक्ने नेतृत्व स्वच्छ भएर उदाहरण बन्न सके, तलका संयन्त्रहरू क्रमशः आफै सुध्रिँदै जाने बताउनुहुन्छ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली।
जहिले पनि परिवर्तनको प्रायोजक भनेको राजनीतिक नेतृत्व हुने गर्छ, जसले जनताको म्यान्डेट लिएर आउँछ उनले त्यसको प्रायोजकको रूपमा काम गर्छ भने चेन्ज एजेन्टको रूपमा काम गर्ने कर्मचारी तन्त्र हो। त्यसैले चेन्ज स्पोन्सरको कुराहरू कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने त्यो सफल हुँदैन। जस्तो सुकै राम्रो सरकार आए पनि यसको विकल्प नै छैन। यो स्थायी संयन्त्र हो, यसलाई नीति परिवर्तन गरेर तदनुरूप यसलाई चलाउने र यी कर्मचारीहरूलाई आवश्यक नीतिगत मार्गदर्शन गर्ने काम सरकारको हो भने घरभित्रका विपक्षी भनेका कर्मचारी तन्त्र हुन् भन्ने एक किसिमको जुन धारणा बनिरहेको छ त्यो धारणा चेन्ज गरेर विश्वासमा लिनुपर्छ यो संस्थालाई र यो संस्थाले पनि जनताको म्यान्डेट पाएको सरकारको कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरेर यो संस्था सही छ, यो संस्थामा चाहिँ योग्य व्यक्तिहरू छन् भने साबित गर्नुपर्छ।
विगतमा राजनीतिक स्थिरता नभएका कारण पनि सरकारले चाहे अनुसार काम गर्न सकेन भन्ने तर्क अब बन्ने सरकारसँग भने सान्दर्भिक नहुने देखिन्छ। अहिले दुई तिहाई नजिकको मत सहितको सरकार बन्ने भएकाले धेरै क्षेत्रमा सुधार गरेर अगाडि बढ़न सक्ने अवस्था बनेको छ। त्यसैले अब बन्ने सरकारले आफूले ल्याएका वाचापत्र अनुसार काम गरेर देखाउन कुनै पनि बाधा अवरोध नहुने जानकारहरू बताउनुहुन्छ। हरेक राजनैतिक उथलपुथलपछि शासकीय सुधार गरेर अघि बढ़ने संसारमै चलेको परम्परा हो। त्यसमाथि ठूलो वाचासहित शासनमा आउन लागेको सरकारले शासकीय शैलीमा सुधार नगरी अगाडि बढ़न सक्दैन। नेपाली समाजले यति बेला व्यापक र तीव्रतर सुधार खोजेको छ। त्यसका लागि शासकीय सुधार आवश्यक रहेको र कार्यशैलीमा परिवर्तन हुन सके सरकारले जनताले चाहेको परिवर्तन अनुसार काम गर्न सक्ने बताउनुहुन्छ नेपाल सरकारका पूर्व सचिव एवं राजदूत चन्द्र घिमिरे।
टू थर्ड मेजोरिटी आइसकेपछि उहाँहरूले प्रशस्त रिफर्ममा काम गर्न सक्नुहुन्छ, त्यसका लागि उहाँहरूलाई कुनै समस्या हुनु हुँदैन र हुँदैन नै भन्ने म ठान्दछु। यति हुँदा पनि डेलिभर गर्न सकिएन भने त उहाँहरूको क्षमतामाथि नै भोलि मतदाताले त्यो प्रश्न गर्ने सम्भावना रहन्छ नै। हिजोको समयमा राजनीतिक स्थिरता भएन भन्ने ठाउँ थियो, किनभने सरकार फेरिरहन्थ्यो, म्यान्डेट पूर्ण रूपमा छैन हामीसँग भन्ने थियो, किनभने कोलिसन गभर्मेन्ट थियो। तर अहिले पूर्ण बहुमत मात्रै होइन, दुई तिहाईको बहुमत सहितको सरकार छ भन्ने साथै उहाँहरूले रिफर्ममा जानको लागि उहाँहरूलाई कुनै किसिमको समस्या हुने म सम्भावना देख्छु।
भ्रष्टाचार नियन्त्रण, प्रशासनिक तथा निजामती, न्यायिक क्षेत्र, राजस्व, सुरक्षा संयन्त्र, सार्वजनिक सेवा, कूटनीतिक क्षेत्र, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध सुधार लगायत अनेक क्षेत्रहरूमा सुधारको पहल कदमी नयाँ सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने देखिन्छ। कर्मचारीतन्त्र स्थायी संयन्त्र भएकाले उसलाई विश्वास र साथमा लिएर नेतृत्वले मार्गदर्शन गर्न सके नेपाली जनताले चाहेको सुशासन कायम हुनेमा विज्ञहरूको विश्वास छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिनुभएको छ। हिजो बालुवाटारमा एमालेका नेतात्रय ईश्वर पोखरेल, प्रदीप गेवाली र महेश बर्तौलाले गर्नुभएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा जीत हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा एमाले नेताहरूले मुलुकलाई कठिन घड़ीमा नेतृत्व प्रदान गरी स्वीकार्य र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उहाँ नेतृत्वको सरकारलाई बधाई दिनुभयो। उहाँहरूले यसपालिका चुनाव अभियान विगत भन्दा बढ़ी स्वस्थ शान्तिपूर्ण र कम खर्चिलो भएको र निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गर्नुभयो। सरकारले गत भदौ 23 र 24 गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले पुर्याएको आर्थिक तथा भौतिक क्षतिको पुननिर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुननिर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थानसम्मका विषयलाई समेटेको छ। साथै चालू आर्थिक वर्ष र आगामी दुई आर्थिक वर्ष तीनवटै तहका सरकारले पुननिर्माणका लागि बजेट विनियोजन गर्ने गरी कार्ययोजना तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले बताउनुभयो।
यो वर्षदेखि आगामी दुई वर्षसम्म त्यसलाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ। खास गरी कोही आंशिक क्षति भएका, पूर्ण क्षति भएका त्यो क्याटेगोरी बनाइकन अनि एयरमार्कै गरेर पहिला पुनर्निर्माणलाई ध्यान दिनुपर्ने, प्राथमिकता राख्नुपर्ने गरी त्यो कार्ययोजना बनेको छ। कतिपय ठूलो संरचना बनाउन त्योभन्दा बढी समय पनि लाग्न सक्छ। त्यो भयो भने त्यही हिसाबले बहुवर्षीय स्रोतका कुराहरू होलान्। तर अहिले यस कार्ययोजनाले परिकल्पना गरेको चाहिँ चालु वर्षदेखिको तीन वर्ष, आगामी दुई आर्थिक वर्षमा सक्ने गरी भनेर परिकल्पना गरेका छौँ।
कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिका आधारमा कार्य अगाडि बढ़ाइने उल्लेख गरिएको छ। त्यस्तै पुननिर्माणको मूल आधारका रूपमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको छ। तीनै तहका सरकारले आफ्नै स्रोतबाट पुननिर्माण अघि बढ़ाउने, अपुग भएमा संघीय सरकारले सहयोग गर्ने नीति तय गरिएको छ। साथै निजी क्षेत्र र गैर सरकारी संस्थासँग सहकार्य गर्दै समन्वयात्मक ढंगले पुननिर्माण अघि बढ़ाउने रणनीति लिएको छ। राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइटेलका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका अल्पकालीन र दीर्घकालीन योजना तयार पारी सोही अनुसार बजेट विनियोजन गर्नुपर्नेछ। सरकारी तथ्याङ्क अनुसार आन्दोलनका कारण कुल 84,45,77,00,000 बराबरको क्षति भएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष दीपक सुवेदी सहित पदाधिकारीको टोलीले हिजो मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो। त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत मंगिर 22 गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार यातायात क्षेत्र सम्बन्धी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको थियो। गृह मन्त्रालयले नेपाल चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनामा छानबिन गरी दोषी उप कार्यवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयको पत्र अनुसार विस्तृत बिहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कार्यवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ। मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चीनिया राष्ट्रपति शी जिनपिङको द गवर्नमेन्ट्स अफ चाइना भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालय मार्फत ध्यानाकर्षण गराएको थियो। घटनाको छानबिन तथा कार्यवाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाय प्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा हिजो पुगी उहाँ तथा शोकाकुल परिवारका अन्य सदस्यहरूमा समवेदना व्यक्त गर्नुभएको हो। पूर्व प्रधानमन्त्री ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले हालैको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाई नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलद्वारा लिखित संकल्पन पुस्तकको हिजो लोकार्पण गर्दै उहाँले जेएनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रासोपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरू सबै पार्टी र नागरिकले आ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड़ दिनुभयो। पुस्तकका लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई संकलन गरी पुस्तकका रूपमा ल्याएको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाई खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए तत्काल 1137 निशुल्क फोन गरी जानकारी दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको, अत्याधिक मात्रामा लुकाइएको, बढ़ी मूल्य लिई बिक्री वितरण गरेको पाइएपछि विभागले आम उपभोक्तालाई निशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो। नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने गरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायमै छ। विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ। ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डंगोललाई पक्राउ गरेको हो। सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रणाली समेतमा प्रवाह ऋणमा कर्जा दुरूपयोग गरेको पाइएको छ। आरोपी डंगोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको मुगलिन पोखरा सड़क विस्तार योजना अन्तर्गत तनहुँको आबु खैरेनीदेखि जामुनेसम्मको 41 किलोमिटर खण्ड पूरा भएपछि सरकारलाई हस्तान्तरण गरिएको छ। एसियाली विकास बैंकबाट 6 अर्ब 31 करोड़ रूपियाँ ऋण लिई बजार क्षेत्रमा 6 र ग्रामीण भेगमा 4 लेनमा सड़क विस्तार गरिएको हो। आगामी 5 वर्षसम्म सड़कको मरमत सम्भार निर्माण कम्पनीले गर्ने सड़क विस्तार आयोजनाका सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा सरकारले ईन्धन बचत गर्ने उद्देश्यले सातामा 3 दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि ईन्धन व्यवस्थापनमा समस्या देखिएको छ। यसबाट उत्पन्न असहज परिस्थितिको सामना गर्न एसियाली देशहरूले विभिन्न उपाय अवलम्बन गर्न थालेका छन्। लड़ाई शुरू भएपछि स्ट्रेट अफ होर्मुज अवरूद्ध हुँदा उत्पन्न असहज परिस्थितिको सामना गर्न विभिन्न देशले प्रयास थालेका हुन्। स्ट्रेट अफ होर्मुज खाड़ी क्षेत्रबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रयोग गरिने प्रचलित जलमार्ग हो। इरानले उक्त जलमार्ग प्रयोग गर्ने तेल वाहक ट्याङ्कर र पानी जहाजहरूमाथि आक्रमण गर्दै आएको छ। इजरायलले आक्रमणका क्रममा इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारिजानीको मृत्यु भएको घोषणा गरेको छ। नेता लारिजानीको मृत्युबारे इजरायलले गरेको दावीबारे इरानको प्रतिक्रिया आइसकेको छैन। यदि दावी अनुसार इरानी अधिकारीको मृत्यु नै भएको हो भने मध्यपूर्वमा जारी युद्धको 2 हप्ताभन्दा बढ़ी समयपछि इरानका लागि यो अर्को ठूलो धक्का हुनेछ। इरानमा 68 वर्षीय लारिजानीलाई इरानबारे रणनीति तयार गर्ने प्रमुख व्यक्ति मध्ये एक मानिन्छ। पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल स्थित लागू पदार्थ दुर्वेसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा हवाई आक्रमण गर्दा 100 भन्दा बढ़ीको मृत्यु भएको छ। तालिबानले मारिनेको संख्या 400 नागेको दावी गरेको छ। सो केन्द्रमा 2000 भन्दा बढ़ी मानिसको उपचार भइरहेका बेला भएको उक्त घटनामा अन्य धेरै हताहती भएको हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पाकिस्तानले अस्पतालमा कुनै आक्रमण नभएको दावी गर्दै अफगानिस्तानको आरोपलाई अस्वीकार गरेको छ। प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशरफ जैदीले यसलाई आधारहीन बताउनु भएको छ। यसैबीच सुरक्षा परिषदले अफगानिस्तानका तालिबान नेतृत्वलाई आतंकवाद नियन्त्रणका लागि तुरन्तै कदम चाल्न आह्वान गरेको छ। पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना देशमा पाकिस्तानी तालिबान र अन्य समूहलाई शरण दिएको आरोप लगाएको छ, जुन अफगान सरकारले अस्वीकार गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सृजनामा गम्भीर असर पुर्याएको एक अध्ययनले देखाएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको नेपाल क्यापिटल एक्सपेन्डिचर सम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा आयोजना छनौटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण नेपालको पुँजीगत खर्च निरन्तर ओह्रालो लागिरहेको पाइएको उल्लेख गरेको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा सड़क, जलविद्युत र सिंचाई जस्ता ठूला पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोध जग्गा प्राप्ति र रूख कटानमा देखिएको जनाएको छ। विश्व ब्याङ्कको प्रतिवेदनले संघीय सरकारको कुल बजेटमा पुँजीगत खर्चको अंश आर्थिक वर्ष 2078 27.1% रहेकोमा 2081 सम्म आइपुग्दा घटेर 20.9% झरेको उल्लेख छ। कुल विनियोजित पुँजीगत बजेट मध्ये पनि औसतमा 62% मात्र खर्च हुने गरेको छ। कुल पुँजीगत खर्चको 40% भन्दा बढ़ी अंश आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च हुने गरेको अध्ययनमा देखाइएको छ। प्रतिवेदनले हालकै लगानी र कार्यान्वयनको गति कायम रहने हो भने नेपालका 17 राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन झण्डै 41 लाग्ने देखिएको उल्लेख छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारको ऋण 28.78 अर्ब रूपियाँ बराबर पुगेको छ। पछिल्लो 8 महिनामा मात्र 2.4 अर्ब 24 करोड़ सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। 8 महिनासम्ममा सरकारले 13.48 अर्ब 11.57 करोड़ आन्तरिक र 15.30 अर्ब 18 करोड़ बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको अंश 53.16 र आन्तरिक ऋणको अंश 46.84% रहेको छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको 47.13% बराबर हुने कार्यालयले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 13.51 अंकले बढ़ेको छ। सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से 2,812 अंकमा पुगेको छ। यस दिन बजारको कारोबार सामान्य रकमले वृद्धि भएको छ। अघिल्लो दिन 11.97 अर्ब कारोबार भएको बजारमा मंगलबार 12.03 अर्ब बराबरको कारोबार भएको छ। यस दिन बजारमा 132 कम्पनीहरूको मूल्य बढ्दा 113 घटेको छ भने 17 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठूलो क्षति भएको छ। चन्द्रपुर नगरपालिका 3 स्थित गौडाटार क्षेत्रमा लगाइएको करिब 1.5 करोड़ रूपियाँ बराबरको केरा खेती नष्ट हुँदा किसानहरू संकटमा परेका छन्। केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित गौडाटारमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका किसानहरूको वर्षभरिको मेहनत क्षणभरमा नष्ट भएको स्थानीय किसान बाबु योन्जनले जानकारी दिनुभयो। हावाहरूले हजारौं बोट केरा ढालिदिँदा लगानी श्रम र समय सबै गुमेको स्थानीय किसान डोर प्रसाद धिमालले बताउनुभयो।
मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कार्यवाहीमा परेसँगै एएफसी एसियन कप छनौटको तेस्रो चरणमा नेपालले 3 अंक पाएको छ। फिफा अनुशासन समितिको मंगलबार बसेको बैठकले फिफाको अनुशासन संहिताको धारा 22 उल्लंघन गरेको भन्दै मलेसियालाई कार्यवाही गरेको छ, जसले गर्दा नेपालले अंक खाता खोल्न सफल भएको छ। समूह एफ अन्तर्गत गत जून 10 मलेसिया आफ्नो दोस्रो खेलमा भियतनाम विरूद्ध 4-0 गोलको सहज जित हासिल गरेको थियो। फिफाले होलगाङडो र फिगु ड्रेडिक सहित 7 खेलाड़ीलाई कार्यवाहीको आधिकारिक मितिबाट 12 महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै 3,54,537 नेपाली रूपियाँ जरिवाना तोकेको छ। त्यस्तै मलेसिया फुटबल संघलाई 6,20,44,148 नेपाली रूपियाँ जरिवाना लगाइएको छ। गत सेप्टेम्बरमा फिफा अनुशासन समितिले मलेसियालाई कार्यवाही सुनाएको थियो। त्यसपछि मलेसिया संघ र खेलाड़ीले 10 दिनभित्र आफ्नो कार्यवाही विरूद्ध अपील समितिमा निवेदन दिन भनिएको थियो। अन्तत 6 महिनापछि मलेसिया कार्यवाहीमा परेको हो। कार्यवाहीमा परेका एकजना खेलाड़ीले समूहको पहिलो खेलमा नेपाल विरूद्ध गोल समेत गरेका थिए। गत मार्चमा मलेसियाले नेपाललाई 2-0 गोलले हराएको थियो। दोस्रो गोल गरेका एन्सर कोविड ओङ कार्यवाहीमा पर्ने खेलाड़ी हुन्। यसकारण नेपालले 3 अंक हासिल गरेको हो। नेपाल एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको छ। नेपालले मार्च 31 लाओससँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ। एन्फा सहित स्मारक महिला लीग बुधबारदेखि शुरू हुँदैछ। यो पटक 9 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। मंगलबार एन्फा कम्प्लेक्समा आयोजना गरिएको प्री म्याच कन्फरेन्समा उपस्थित सबै टोलीले उपाधिको लागि दावेदारी प्रस्तुत गर्ने बताए। एन्फा आफैले बोलाएर अन्तिम समयमा राप्ती फुटबल क्लबलाई लीगमा सहभागी गराउन नसकिने बताएपछि लीग 9 टोलीले मात्र खेल्न लागेका हुन्। महिला लीगका सबै खेल च्यासल मैदानमा हुनेछ।
प्री मनसूनका कारण पछिल्लो एक साता बदली र वर्षा भएको छ। हिजो केही सुधार भएको मौसम आज पनि सामान्यतया सफा रहने र भोलिदेखि भने पुनः बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज छिटफुट बाहेक प्रायजसो स्थानमा मौसम सफा भए पनि भोलिबाट भने क्रमशः मौसम बदली हुनेछ। विभागका मौसमविद वरूण पौडेलले प्री मनसूनका समयमा कुनै बेला खुल्ने, फेरि प्रणाली विकास भई बदली हुने क्रम जारी रहने र बिहिबारबाट बदली हुने बताउनुभयो। आज देशको हिमाली भूभागमा सामान्यतया बदली हुने तथा बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बदली हुनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:11 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। चैत 13 गते भित्र नवनिर्वाचित सदस्यको शपथ ग्रहण गराउने संघीय संसद सचिवालयको तयारी। संघीय संसदको पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आफ्ना सांसदलाई अभिमुखीकरण। जेएनजी आन्दोलनका कारण भएको क्षतिको पुननिर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। र श्रीलंकामा इन्धन बचत गर्ने उद्देश्यले सातामा 3 दिन सार्वजनिक विदा दिने सरकारको निर्णय। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।